أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، الحمد لله رب العالمين، وقالت الحكماء والمحققون من المتكلمين إنه تعالى قادر لذاته وعالم لذاته إلى غير ذلك من الصفات۔ بس ہماری چل رہی تھی توحید صفاتی میں، اور یہ صفات سلبیہ کے ضمن میں انہوں نے ذکر کی ہے، جس میں انہوں نے کہا ہے کہ معانی اور احوال خداوند متعال نہیں رکھتا۔ عرض کیا تھا کل کے درس میں کہ اس بحث سے مراد توحید صفاتی کو ثابت کرنا ہے، یعنی خداوند متعال کی صفات عین ذات ہیں، زائد بر ذات نہیں ہیں۔ اس میں معتزلہ کا کیا نظریہ بنتا تھا، ان میں سے معتزلہ میں سے بھی جو ابو ہاشم جبائی کا تھا، اور اشاعرہ کا کیا نظریہ تھا، اس کو کل تبیین کر دیا تھا۔ آج جو ہے وہ حکماء اور متکلمین کا نظریہ، بعض یعنی جو محققین من المتکلمین ہیں، یعنی ہیں متکلمین اسلامی لیکن نظریہ جو ہے انہوں نے درست انتخاب کیا ہے۔ وہ کیا کہتے ہیں، وہ کہتے ہیں کہ صفات خداوند متعال خداوند متعال سے جدا نہیں ہیں۔ خداوند متعال، اشاعرہ قائل تھے کہ خدا علم کی وجہ سے عالم ہے، قدرت کی وجہ سے قادر ہے، لیکن حکماء و محققین قائل ہیں کہ خدا بذات ہی عالم ہے، یعنی نہ علم کی وجہ سے عالم ہے بلکہ اس کی ذات ہی کیا ہے، علم ہے، اس کی ذات ہی قدرت ہے، لذات ہی عالم، لذات ہی قادر ہے۔ خوب، تو ذہن میں پھر یہ سوال آتا ہے کہ جب ہم خداوند متعال کو عالم کہتے ہیں تو پھر عالم تو اس کو کہتے ہیں کہ یعنی ایسی ذات کے جو علم رکھتی ہو، تو زیادتی تو ہم ذہن میں تصور کرتا ہے انسان، اب عالم کہتے ہو، قادر کہتے ہو، تو انسان کے ذہن میں تو یہ آتا ہے، مثلا عالم یعنی ایسی ذات جو علم رکھتی ہو، قادر یعنی ایسی ذات جو قدرت رکھتی ہو، ذات اور قدرت میں جدائی نظر آ رہی ہے۔ آپ جب عالم کی تعبیر استعمال کرتے ہیں، قادر کی تعبیر استعمال کرتے ہیں، جواب اس کا یہ ہے کہ یہ جو آپ کو زیادتی نظر آ رہی ہے، یہ امر اعتباری ہے۔ کیسے امر اعتباری ہے؟ یعنی صفات کو اگر ہم مفہومی اور ذہنی اعتبار سے نگاہ کریں تو ایک دوسرے سے جدا ہیں، یعنی علم قدرت مفہومی اعتبار سے جدا ہے۔ علم یعنی جاننا، قدرت یعنی کیا ہے، اس کے اندر طاقت کا ہونا مثلا، یا اس قسم کی جو آپ تعبیر کر لیں، جو تعریفیں بیان کی گئی ہیں، درست ہے؟ مفہومی اعتبار سے اور ذہنی اعتبار سے جب تعریف کرتے ہیں ہم اس بات کو، تو ہم بھی قبول کرتے ہیں کہ مفہوم علم غیر از مفہوم قدرت ہے، لیکن بات ہماری مفہوم میں نہیں چل رہی ہے، بلکہ کہاں چل رہی ہے، مصداق میں۔ یعنی اگر ہم خارج میں نگاہ کرتے ہیں، اگر ہم مصداقی اعتبار سے دیکھتے ہیں، تو خارج میں ہمیں فقط ایک چیز نظر آتی ہے، وہ ہے ذات پروردگار، وہی علم ہے، وہی قدرت ہے، وہی حی ہے، اور باقی تمام چیزیں، وہی وجود ہے۔ وہاں پر عالم خارج کے اندر جو واقعیات کا عالم ہے، یہاں پر فقط اور فقط ایک حقیقت نظر آتی ہے۔ ہاں، عالم ذہن میں اگر آپ چلے جائیں، ذہنی اعتبار سے اگر نگاہ کریں، مفہومی اعتبار سے اگر صفات کو مد نظر رکھیں، تو وہاں پر آپ کو زیادتی نظر آئے گی، وہاں پر آپ کو جدائی نظر آئے گی، درست ہے؟ آپ کو یہ نظر آئے گا کہ صفت اور چیز ہے اور ذات کیا ہے، اور چیز ہے۔ یہ مفہومی اور ذہنی اعتبار سے ہے، نہ کہ خارج کے اعتبار سے۔ بس نتیجہ کیا نکلا، حکما و مکتب تشیع و بعض متکلمین مفہومی اعتبار سے صفات کو متغیر مانتے ہیں، مفہومی اعتبار سے صفات کو ایک دوسرے سے جدا مانتے ہیں، لیکن خارج کے اعتبار سے جدا نہیں مانتے، عین ذات مانتے ہیں۔ عین ذات سے کیا مراد ہے، یعنی فقط ایک ہی چیز ہے، دویت نہیں پائی جاتی وہاں پر خارج کے اندر، दुरुस्त है, ये हुक्मा का नजरिया है। अब यहां पर एक बुरहान जिक्र करते हैं, उस बुरहान में ये बात साबित करना चाह, अपना नजरिया भी साबित हो जाएगा और अशायरा और दूसरे जो मोतजिला का एक फिरका है उसका भी रद्द हो जाएगा। मैं उसको आसान करके बयान करता हूं, बाकी फिर इबारत में तत्बीक करेंगे। फरमाते हैं कि अगर आप कायल हो जाएं कि सिफात जायद पर जात हैं, यानी क्या मुराद जायद पर जात है, अशायरा की तरह कि खुदा इल्म की वजह से कादिर है या इल्म की वजह से आलिम है, कुदरत की वजह से कादिर है, और अबू हाशिम जुब्बाई की तरह अगर मानने लग जाए कि आलमियत की वजह से खुदा आलिम बनता है, कादरियत की वजह से खुदा कादिर बनता है, तो उसकी इसका मतलब क्या निकलेगा कि खुदा बंदे मुताल इल्म से मुत्तसिफ होने के लिए, आलिम से मुत्तसिफ होने के लिए, कादिर से मुत्तसिफ होने के लिए कुदरत और इल्म का मोहताज है, आलमियत व कादरियत का मोहताज है। आलमियत क्या है, हाल है, कल बहस हुई थी इसके ऊपर। आलमियत व कादरियत क्या है, हाल है कि जिसके मुतजिला का एक फिरका कायल था, और एहतियाज खुदाबंद मुताल के साथ साजगार नहीं है। वाजिबुल वजूद मुतलकुल कमाल है, कमाल मुतलक है वो, उसके अंदर एहतियाज का शाइबा तक मौजूद नहीं है। बस चूंकि जायद बरजात मानने में खुदा की एहतियाज लाजिम आती है, बस सिफात खुदा ऐन जात है। देखें, वकालत अल हुकमा वल मुहक्किकून मिन अल मुतकल्लमीन इन्नहु तआला कादिरुन लिज़ाते, खुदा बंदे मुताल कादिर है लेकिन ले जाते ही है, ना कि किसी और चीज की वजह से, ना कि इल्म की वजह से, ना कि कुदरत की वजह से, बल्कि ले जाते ही, यानी इल्म जाती है उसका, उसको हम बयान फकत यूं कर सकते हैं कि वो खुद इल्म है, और रिवायात भी मौजूद हैं इसके ऊपर कि खुदा खुद इल्म है, ना कि इल्म की वजह से आलिम है। ले जाते ही से मुराद है कादिरुन ले जाते ही व आलिमुन ले जाते इला गैर जाले का मिन सिफात, और सिफात जातिया जो है वो इसी तरीके से आप माना करेंगे उसका। वमा युतसव्वरु मिन ज़ियादते मिन कौलेना, और हमारे कौल से जो ज्यादती समझ में आती है कैसे, जातुन आलिमतुन व कादिरतुन, यानी हम जब ताबीर करते हैं खुदा के बारे में कैसे करते हैं, हम कहते हैं खुदा ऐसी जात है जो आलिम है, खुदा ऐसी जात है जो कादिर है। अब ये हमारी ताबीर है, तो कहते हैं ये ताबीर के अंदर जो ज्यादती महसूस हो रही है, फतिल का उमूरुन एतबारियतुन जाएदतुन फिल ज़हन, ये उमूर एतबारी हैं, खारजी नहीं हैं और ज़हन के अंदर मौजूद हैं, और ये ज्यादती ज़हन के अंदर है, मफहूमी एतबार से ये ज्यादती मौजूद है, ला फिल खारिज, खारिज में इनके दर जात और आलिम के आलिम होने के दरमियान कोई दोयत नहीं है, जात और कादिर होने के दरमियान दोयत मौजूद नहीं है। वह वल हक, और यही दुरुस्त नजरिया है। अब दलील लेकर आते हैं लना, अब हमारे लिए ये जायज है कि हम इस्तेदलाल करें कि अन्नहु लौ कान कादिरन बिकुदरतिन ओ कादरियतिन, दोनों नजरियों को लेकर आ रहे हैं। जो कहते हैं कादिरन बिकुदरतिन किसका नजरिया है, अशायरा का, कादिरन बेकादरियतिन किसका नजरिया है, अबू हाशिम जुब्बाई का। अगर हम कह कायल हो जाएं कि खुदा कुदरत की वजह से कादिर है या कादरियत की वजह से कादिर है, ओ आलिमन बे इल्मिन, या आलिम है इल्म की वजह से, ओ आलमियतिन, या आलमियत की वजह से आलिम है, इला गैर ज़ालिका मिन सिफात, बाकी सिफात भी इसी तरीके से हैं, अगर यूं कायल हो जाएं लाजिमा इफ्तिकारुल वाजिब फी सिफात ही इला गैर, तो लाजिम ये आएगा वाजिब तआला मोहताज हो अपनी सिफात में गैर का, लिअन्ना तिलकल मआनी वल अहवाल मुगायरतुन लिज़ातिही कतअन, क्योंकि जब आप जायद बर जात मान रहे हैं तो उस सूरत में ये जो सिफात और अहवाल आप जिक्र कर रहे हैं ये जायद बर जात हैं, मुगायर हैं खुदा से, जुदाई रखते हैं खुदा से, गैर खुदा शुमार होंगे हतमन। وَكُلُّ مُفْتَقِرٍ إِلَىٰ غَيْرِهِ، اور ہر وہ چیز جو غیر کی طرف محتاج ہو جائے، ممکنون، تو وہ ممکن ہوتی ہے. فَلَوْ كَانَتْ صِفَاتُهُ زَائِدَةً عَلَىٰ ذَاتِهِ، اگر خدا کی صفات اس کی ذات پر زائد ہو جائیں، لَكَانَ مُمْكِنًا، تو خدا بند متعال کا ممکن ہونا لازم آئے گا. هَذَا خُلْفٌ، اور یہ خلف ہے چونکہ ہم پہلے ثابت کر آئے ہیں دلیل عقلی کے ذریعے کہ خدا بند متعال واجب الوجود ہے. بس نتیجہ نکلا کہ خدا کی صفات کیا ہیں؟ عین ذات ہیں. قال السابعۃ انہ تعالی غنی لا لیس بمحتاج، مطلب آسان ہے یہ، زیادہ توضیح کی بھی اس کی ضرورت نہیں ہے. میرے خیال میں پچھلی عبارت پڑھ لیتے ہیں جو مصنف کی ہم نے نہیں پڑھی تھی، جلدی جلدی تدقیق کر لیتے ہیں. کہتے ہیں کہ قال السادسۃ فی نفی المعانی والاحوال عنہ تعالی، چھٹی جو صفت سلبی ہے وہ صفات کی نفی، معانی یعنی صفات، معتزلہ کی یہ اصطلاح ہے، نہ اس کی اشاعرہ کی اور متکلمین قدیم کی، صفات کی، صفات ظاہر پر ذات کی نفی کرنا اور احوال کی نفی کرنے میں ہے خداوند متعال سے. کیوں؟ لانه لو کان قادرا بقدرت و عالما بعلم و غیر ذلك، اگر خدا قدرت کی وجہ سے قادر ہو، علم کی وجہ سے عالم ہو، لافتقر فی ذات فی صفات الى ذلك المعنى، تو خدا محتاج ہوگا اس معنی اور صفت کی طرف. فیکون ممکنا، چونکہ غیر کا محتاج ہو گیا پس وہ ممکن ہے. هذا خلف، اور یہ خلف ہے. ساتویں صفت میں اگر یہ بیان کرنا چاہتے ہیں کہ خداوند متعال محتاج نہیں ہے، غنی مطلق ہے. کیوں؟ اس وجہ سے کہ خداوند متعال اگر محتاج ہو جائے تو وہ ممکن ہوگا، اور خدا ممکن نہیں ہے. عبارت دیکھیں، قال السابعۃ انہ تعالی غنی، خداوند متعال غنی ہے، لیس بمحتاج، کسی کا محتاج نہیں ہے. لأن وجوب وجوده دون غیره، چونکہ اس کا واجب الوجود ہونا اور دوسرے کا واجب الوجود نہ ہونا، یقتضی استغناءه عنہ، یہ وجوب وجود اقتضا کرتا ہے کہ خدا غیر کی طرف محتاج نہ ہو، خدا مستغنی ہو غیر سے، اپنے غیر سے. وافتقار غیر ہی الیہ، اور وہ کیا ہو؟ یقتضی افتقار غیر ہی الیہ، مقتضی ہے اس بات کا وجوب وجود کہ وہ غیر کی طرف محتاج نہ ہو. خوب، اقول من صفاته السلبیہ کونہ لیس بمحتاج الی غیرہ مطلقا، صفات سلبیہ میں سے ایک صفت یہ ہے کہ خدا بند متعال غیر کا محتاج نہیں ہے مطلقا، کسی بھی صورت میں. لا فی ذات ہی، نہ تو خدا اپنی ذات میں کسی کا محتاج ہے، یعنی ذات کو وجود میں لانے کے لیے کسی کا محتاج ہو جائے. ولا فی صفات ہی، نہ تو اپنی صفات میں کسی غیر کا محتاج ہے کسی بھی صورت میں. وذالک، کیوں؟ لأن وجوب الوجود الثابت له، کیونکہ ہم نے جو واجب الوجود ثابت کیا ہے خداوند متعال کو، یقتضی استغناءه مطلقا، یہ وجوب اس بات کا متقاضی ہے کہ خداوند متعال مطلقا کیا ہونا چاہیے؟ مستغنی ہونا چاہیے. کس سے؟ ان مجموع ما ادا ہو، تمام ان چیزوں سے جو اس کا غیر ہے. فلو کان محتاجا لازم افتقارو، اگر خدا محتاج ہو جائے تو کیا ہوگا؟ وہ محتاج ہوگا، افتقار اس کا لازم آئے گا. فیکون ممکنا، تو نتیجہ ہی نکلے گا کہ خدا ممکن ہو جائے. تعالی اللہ عنہ، خدا اس سے بری ہے. بل الباری جلت عظمتو مستغن عن جمیع ما ادا ہو، خداوند متعال تمام اپنے غیروں سے کیا ہے؟ مستغنی ہے. والکلو رشحت من رشحات وجوده وذرۃ من ذرات فیض وجوده، یہ عرفانی تعبیریں ہیں. خداوند متعال تمام کے تمام جو غیر خدا ہیں، وہ خدا کے وجود کا ایک کیا ہے، آپ کہہ لیں تنزل ہے، یا آپ کہہ لیں رشحا، یعنی آپ کہہ سکتے ہیں اس کو، اب میرے پاس اردو میں کوئی تعبیر نہیں ہے چونکہ یہ ریکارڈ ہو رہی ہے، تو کوئی ایسی تعبیر نہ نکلے کہ جو سوء استفادہ ہو. رشحہ आप देखें ना, बाज़ औक़ात इंसान क्या करता है, कतरात नहीं होते जो मसलन पानी से इसको फेंकता, हाथ के ऊपर पानी हो तो बंदा ऐसे छटकता है, तो वो कतरात जो होते हैं वो क्या होता है, वो रशहा यानी शुमार होता है। इन्होंने क्या तर्जमा किया नीचे, हाँ वही ना, ये वो मुराद है, असल में ये इरफानी ताबीर है। मैं इसको सहल जबान में यूं बयान कर देता हूं ताकि कोई गलत सुए इस्तेफादा ना करे और गलत समझ में ना आए उनको। मतलब वो ये है कि हमारा वजूद खुदा का दिया हुआ है, हम फैज़ खुदा हैं, खुदा ने हमें फैज़ दिया है, यानी हम गैरज खुदा कुछ भी नहीं है। जर्रतुन मिन जर्रात फैज़ वजूद, हम उसके वजूद का जो फैज है ना, उसके जो जर्रात हैं उसके फैज के, उनमें से एक जर्रा है, यानी खुदा का फैज नाजिल हो रहा है, उस फैज में से एक चीज क्या है, हम हैं, मखलूकात हैं। तो बाकी इसका दकीक माना जो है वो ये इरफानी ताबीरें लेकर आए हैं, जो इरफान के अंदर काबिल तब्यीन है, यहां उसको तब्यीन नहीं कर सकते। तो ये हमारी यहां तक अल्हम्दुलिल्लाह तौहीद की बहस जो है, उसमें तौहीदे उसके इस बात वजूद खुदा है, तौहीदे ज़ात और तौहीदे सिफात तमाम जो हैं वो तमाम ख़त्म हो जाती हैं। इसके बाद हमारी बहस जो है वो अदल इलाही में शुरू होती है, इंतहाई अहम बहस है। आप दोस्तान से तवक्को ये होगी कि इसको तवज्जो से सुनेंगे और मुताला करेंगे। बहुत ही ज़्यादा इसके अंदर जो है वो मुबतला बे मसाइल के बारे में बहस होगी कि जो आपको मज़ीद फ़ायदा देगी कि जब आप तबलीग वगैरह या इन चीज़ों के लिए जाएंगे। वसल्लल्लाहु अला मुहम्मद व आले मुहम्मद।